Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betuplo Cha, Vexi Duitoplo, Sat Megahertz. आज कोसी औसी विधिपूर्वक मनाइदै मोती जयन्ती पनि आजै
प्रदेश अस्पताल सुर्खेतमा पनि लामखुट्टेको टोकाइबाट हुने डेंगुका बिरामी भेटे सुर्खेत सहित विभिन्न जिल्लामा भाइरल ज्वरोका बिरामीको संख्या बढ्यो
बाँकीमा पछिल्लो एक वर्षमा 1048 जना महिलाले अङ्गीकृत नेपाली नागरिकता लिए 3 जनाले नेपाली नागरिकता त्यागेको प्रशासनको तथ्याङ्क
र नेपाल 15 वर्ष मुनिको साफ फुटबल च्याम्पियनसिपको फाइनलमा भुटानमाथि 6-0 को फराकिलो जित उपाधिका लागि भारतसँग भिड्ने हिमाल पहाड तराई कोही छैन प्राय बिहानको भेरी खबरबाट ढिलो राउत र केशव ढकालको नमस्कार तपाईँ हामीलाई रेडियो भेरी .com.mp मोबाइल एप्लिकेसनमा हाम्रो पात्र शुभयात्रा एप्सका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ
अब खबर विस्तारमा आज भाद्र कृष्ण औँसी पर्व घर घरमा पवित्र कोष भेट्याएर मनाइँदैछ सनातन वैदिक हिन्दू धर्मावलम्बीले वर्षभरि घर घरमा गरिने देवकार्य एवं पितृकार्यका लागि आवश्यक पर्ने कोष आजै घरमा राखेर पूजा गर्ने गर्छन् कोष घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास रहिआएको छ वैदिक सनातन हिन्दू धर्मावलम्बीले कोष तुलसी पिपल र शालिग्रामलाई भगवान विष्णुको स्वरूप पानी पूजा आजा गर्ने गर्दछन् आजका दिन छोराछोरीहरू आफ्ना बुबालाई मनपर्ने मिठाई फलफुल लगायतका खानेकुरा तथा विभिन्न उपहार दिएर आदर सम्मान प्रकट गर्दछन् यसैकारण आजको दिनलाई बाबुको मुख हेर्ने दिन र पितृ दिवस समेत भन्ने गरिन्छ यसैगरी बुबा नहुनेले बुबाको नाममा तर्पण श्रद्धा र सिधा दान गरेर खुसी पारेमा सुख मिल्ने धार्मिक विश्वास छ
यस्तै राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको जन्म जयन्ती पनि आज देशभर विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरी मनाइँदैछ विक्रम सम्वत 1923 साल भदौ कृष्ण कुशे औँसीका दिन जन्मेर 1953 साल भदौ कृष्ण कुशे औँसीकै दिन 30 वर्षको उमेरमै उहाँको निधन भएको थियो भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि महत्त्वपूर्ण योगदान पुर्याउनु भएको छ नेपाली साहित्यको श्रृङ्गार रसलाई योगदान दिएका युवा कवि मोतीराम भट्ट नै गजल विधा र गद्य कवितालाई भित्र्याएको मानिन्छ उहाँले आदिकवि भानुभक्त आचार्यको जीवनी पहिलो पटक प्रकाशनमा ल्याउनका साथै नेपालमा छापाखाना समेत भित्र्याउनु भएको थियो
प्रदेश अस्पताल सुर्खेतमा डेंगुका संक्रमित भेटिएका छन् कर्णाली प्रदेशमा पहिलो पटक 2 जनामा डेंगुको संक्रमण देखिएको प्रदेश अस्पताल सुर्खेतका कन्सल्टेन्ट फिजिसियन डाक्टर केएन पौडेलले बताउनुभयो अस्पतालमा आएका बिरामी मध्ये 2 जनामा डेंगुको संक्रमण देखिएको उहाँको भनाइ छ 3 महिना अघि धरानमा देखा परेको डेंगु नियन्त्रण सफल नहुँदा 7 वटै प्रदेशमा फैलिएको छ हाल मात्रै इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरका 1537 जना संक्रमित भएको जनाएको छ प्रदेश नम्बर 1 सबैभन्दा बढी 9 जिल्ला डेंगुबाट प्रभावित हुँदा 563 जना संक्रमित रहेका छन् भने प्रदेश नम्बर 2 9 जिल्लामध्ये 7 जिल्लामा संक्रमण फैलिएको छ भने 14 जना बिरामी भेटिएका छन् प्रदेश नम्बर 3 559 जनामा डेंगुको संक्रमण पुष्टि भएको छ भने मकवानपुर र चितवनमा सबैभन्दा धेरै संक्रमित रहेका छन् यस्तै गरी गण्डकी प्रदेशमा 339 जना बिरामी परेका छन् भने प्रदेश नम्बर 5 56 तथा सुदूरपश्चिम प्रदेशमा 6 जना डेंगुका बिरामी भएको महाशाखाले जनाएको छ 3 महिना अघि धरानमा देखा परेको डेंगुको संक्रमणबाट 3 जनाको ज्यान गइसकेको छ डेंगु संक्रमित बढेको भन्दै विज्ञहरूले यसबाट थप नोक्सानी हुन नदिन नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आग्रह समेत गरेका छन्
बदलिँदो मौसमका कारण सुर्खेत सहित विभिन्न जिल्लामा भाइरल ज्वरोका बिरामीको संख्या बढेको छ प्रदेश अस्पताल सुर्खेत सहित निजी मेडिकलहरूमा ज्वरोको बिरामीको संख्या बढ्दै गएको सम्बन्धित अस्पताल र स्वास्थ्य संस्थाहरूले जनाएका छन् मौसममा भएको परिवर्तनका कारणले पनि भाइरल ज्वरोको संक्रमण देखिएको चिकित्सकहरूले बताएका छन् अहिले प्रदेश अस्पतालमा दैनिक 200-300 जनाको हाराहारीमा ज्वरोका बिरामी आउने गरेको प्रदेश अस्पताल सुर्खेतका कन्सल्टेन्ट डाक्टर फिजिसियन केएन पौडेलले जानकारी दिनुभएको छ। उहाँले अस्पतालमा आउने अधिकांश बिरामीहरू भाइरल ज्वरोका रहेको बताउनु भएको छ। डाक्टर पौडेलले मौसममा भएको परिवर्तनका कारण यस्ता बिरामीको संख्या बढेको बताउनु भयो। अन्य समयमा भन्दा भदौमा भाइरल ज्वरोको संक्रमण हुने भएकाले सरसफाई र खानपिनमा ध्यान दिन पनि उहाँले सुझाव दिनुभएको छ। बिरामीमा टाउको दुख्ने, खोकी लाग्ने, छाती घ्यारघ्यार हुने, हाँचिउ आउने, उच्च ज्वरो लगायतका लक्षण देखा पर्ने गरेको उहाँले बताउनु भएको छ। यस्तै कालीकोटमा पनि भाइरल ज्वरोका बिरामी बढेका छन्। कालीकोट अस्पतालमा दैनिक 20-30 भाइरल ज्वरोका बिरामी आउने गरेको जिल्ला अस्पताल कालीकोटले जनाएको छ। उता कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा पनि भाइरल ज्वरोका बिरामीको संख्या वात्तै बढेको छ। महाकाली अञ्चल अस्पतालका सूचना अधिकारी केशव अवस्थीले सामान्यतया साउन र भदौमा भाइरल ज्वरोका संक्रमण देखिने भए पनि यसपटक बिरामीको संख्या वात्तै बढेको बताउनु भएको छ। उपचारका लागि अस्पताल आउने दैनिक रूपमा आउने बिरामीमध्ये 70% भाइरल ज्वरोको संक्रमण देखिएको उहाँको भनाइ छ। उपचारका लागि अस्पतालमा दैनिक 200 हारारीमा बिरामी आउने गरेको पनि उहाँले बताउनु भएको छ।
यसैबीच हामीले प्रदेश अस्पताल सुर्खेतमा कार्यरत कन्सल्टेन्ट फिजिसियन डाक्टर केएन पौडेलसँग कुराकानी गरेका छौँ। हाम्रा साथी मधुबन विसीले उहाँलाई सुर्खेतसहित यस क्षेत्रमा भाइरल ज्वरोका बिरामीको अवस्था कस्तो छ भनी सोध्नु भएको छ।
अहिले एकदमै धेरै छ बिरामी, असाध्यै धेरै हामी दिनमा हेर्ने बिरामीको झन्डै 50-60% सोह्रकै बिरामी आइरहनु भएको छ। दैनिक त अब 300-400 आउनुहुन्छ होला प्राइभेट र सरकारी गरेर। हामी आइपुग्नेमा
कर्णाली प्रदेश अस्पतालमा आउने चाहिँ 200-300 हारिमा चाहिँ आइरहनु भएको छ।
हजुर 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 हजुर।
अब यो जुन आउने बिरामीहरू हुनुहुन्छ उहाँहरूमध्ये कस्तो खालको बिरामीहरू बढी हुनुहुन्छ? महिला, बालबालिका या वृद्ध वृद्धा, कुन उमेरको कुन बढी चाहिँ बिरामीहरू चाहिँ आउने गर्नु भएको छ?
अहिले 70 बराबरी समातेको छ यो अहिलेको भाइरल ज्वरोले होइन। बच्चा बच्ची र वृद्ध वृद्धलाई विशेष सतर्क हुन आवश्यक छ। उहाँहरूलाई चाहिँ अलिकति फिक्स ग्रुपमा राख्छौँ हामी, जोखिम बढी भएको ग्रुपमा राख्छौँ, तर सबैलाई भइरहेको छ, सबैलाई बराबरी।
जस्तो डाक्टर साहब, यो चाहिँ के कारणले चाहिँ भाइरल ज्वरो चाहिँ आउने गर्दछ?
यो भाइरल ज्वरो हेर्नु यो सिजनमै आउँछ। यो यही सिजनमा पानी पर्ने सिजनमा गर्मी हुने र पानी पर्ने सँगसँगै हुँदाखेरि भाइरल ज्वरो आउँछ। त्यो एकजनालाई भएपछि एउटा मानिसबाट अर्को मानिसमा एकदम तुरुन्तै सर इन्फेक्सियस हुन्छ। हाम्रो भाषामा झ्याप्पै सर्ने हुन्छ। घरमा एकजनालाई भएर सबैजना हुने, तिन चारजना परिवार भएर पनि अहिले आउटिङ भएको अवस्था छ। त्यो हाम्रो चाहिँ नाक नजिकै गएर स्वास्थ्य साथबाट सर्ने अथवा सिजन रियलहरू लागेर एक वर्षमा भाइरल ज्वरोबाट बिरामीको अर्कोलाई लाग्दछ अथवा नजिकै गएर स्वास्थ्य साथबाट मात्र सर्ने गर्छ।
अब यसबाट चाहिँ कसरी बस्न चाहिँ सकिन्छ?
बस्नु धेरै छुट्टिन्छ कुरा चाहिँ एउटा त सामान्य कुराहरू छ। भिडभाडमा अलिक कम एडोट गर्नु पऱ्यो, प्रोग्रामहरूमा जाँदाखेरि एकजनालाई भएको छ सबैजनालाई सर्न सक्ने गर्थ्यो। र त्यो चाहिँ अर्को कुरा हात साबुन पानीमा राम्ररी हात धुनुपर्ने हुन्छ, किनकि तपाईँलाई भाइरसहरू हातमा आए पनि बिनाउँदाखेरि साथीहरूलाई छुँदाखेरि भाइरस हातमा आए पनि साबुन पानीमा हात धुनुभयो भने त्यो शरीरबाट फालिहाल्यो। र त्यो चाहिँ अर्को चाहिँ अब लुगाफुगी लागेको मानिसहरूले पनि मास्क लगाइदिनु मात्र भयो भने पनि एक वर्षबाट एक वर्षमा ट्रान्सफर कमी।
अब यो भाइरल ज्वरो आएको चाहिँ यसको अवधि चाहिँ कति दिन हुन्छ? यो कति दिनमा चाहिँ निको हुने भन्ने खालको यसको केही हुन्छ त्यस्तो?
हजुर हजुर, प्रायः बिरामी 3-4 सन्चो भइहाल्नुहुन्छ। 3-4 ज्वरो सन्चो होइन, होइन भाइरस होइन, अरू नै हो भनेर भन्ने गर्दछ। शरीर दुख्ने, लुगाफुकी लाग्ने चाहिँ केही समयसम्म रहन्छ, 8-10 रहन सक्छ। तर ज्वरो जुन छ, ज्वरो आएपछि लगभग 2-3 सन्चो भइहाल्नुपर्छ। न कट्यो भने चाहिँ भाइरल होइन हुने।
यो चाहिँ उपचारमा जानै पर्छ कि या नगए पनि यो आफै निको हुने हुन्छ 2-3
हो? हेर्नुहोस्, यो तपाईँले एकदम राम्रो प्रश्न गर्नुभयो होइन। सबै मानिसहरू जनमानसले बुझ्नु एकदम आवश्यक छ। कस्तो बिरामी डक्टरको जानुहोस् कस्तो नजानु भएको, चक्कर लाग्ने लगाउने भयो भने त्यो बिरामीको प्रेसर घटेर अब भाइरस ज्वरो पनि सिरियस खालको हुन्छ, सामान्य खालको हुन्छ। तपाईँलाई सिरियस खालको भाइरस ज्वरो पनि सास छिटोरी बन्न थाल्यो, एकदम सास बन्न थाल्यो, अथवा ज्वरो एकदमै धेरै आइरहेछ, अथवा चक्कर लाग्ने लगाउने भइरहेछ, त्यस्तो बिरामी चाहिँ ज्ञानको खतरा पनि हुन्छ। अनि छालामा घाउ खटिराहरू किराहरू आयो भने पनि तुरन्त डक्टरकोमा आउनुपट्टि हुन्छ। यो चाहिँ खतराका लक्षण होइन, अब सामान्य रुपमा पनि मात्र लागेको छ, ज्वरो पनि सहन सकिने सामान्य छ भने 1-2 कुरेर आज भोलि कुरेर 2 घरमै बसेर तातो पानी खाने, पानी प्रशस्त खाने, सामान्य तपाईँलाई जीवन रेखा पनि हेर्नु सक्छ। यही भाइरल ज्वरोहरू डेङ्गु पनि हुनसक्छ कि, यो चेक गरेर त्यति राम्रो ठ्याक्कै ल्याब टेस्टले पत्ता लगाउनु भन्दा पनि जिउमा बिबिराहरू आयो भने चाहिँ मसिनो बिबिरा आयो, उल्टी लाग्ने भयो, पेट असाध्यै दुख्ने भयो, चक्कर लाग्ने भयो भने डेङ्गुको लक्षण गुर्खालिन्छौँ हामीले।
अब अहिले डेङ्गुको लक्षणहरू देखिया छ कि छैन यो हस्पिटलमा?
के यो अहिले हामीले हेरेको बिरामीमा चाहिँ केही परीक्षा छ? डेङ्गुका बिरामी पनि छन्
हजुर,
लेकिन सर गाउँद्वारा भन्न नसके पनि डेङ्गुको बिरामी केही परीक्षा छ। डेङ्गु लाग्दैन, ज्यानै जाने सिरियस हुने पनि हुँदैन। बिरामी धेरै जस्तो डेङ्गुका बिरामी लगभग 90-95% सन्चो नै बन्नुहुन्छ उहाँहरू। तर डेङ्गु सङ्क्रमण भने जीवनकाल मात्र खानाले पनि मोर्टालिटी हुन्छ, मृत्यु दर डेङ्गुमा सबै घट्छ। त्यही हामीले चक्कर लाग्ने बित्तिकै जीवनकाल मात्र खाइदिनाले पनि आधी तपाईँहरूको डेङ्गु भए पनि सन्चो भइहाल्छ। त्यसबाट चेक गरेको आधारमा हो होइन भन्नु त मुस्किल छ। निरन्तर सरकारले दिएको किटबाट ठिक गरेको आधारमा अब त्यो हायर ल्याब टेस्टहरू गरेर गर्नु त सकिन्छ अब त्यो कहाँ के भएको छ मैले पनि ठ्याक्कै भन्न सक्दिनँ। विशेष सतर्कता अप्नाउने बिरामीलाई चाँडै गराउने त्यसरी नियमित नाप्ने जिउले खुवाउनु गरिरहेको हुन्छ किनकि हामीलाई टेस्टको आधार पर्नु नमिल्ने भएको कारणले त्यस्तो बिरामी हामीले नै सिरियस खालको बिरामीलाई अहिले फिल्टर गरेर हामी त्यो बिरामी नजिकाएर सबै डक्टरहरूले केही गरिरहनु।
यो डेङ्गुको चाहिँ जस्तो डेङ्गु लागेको छ भने चाहिँ यसको लक्षणहरू चाहिँ कस्ता कस्ता देखा पर्न चाहिँ जान्छ?
डेङ्गुमा यही भाइरलको लक्षण हुन्छ हेर्नुहोस्, सबै भाइरल के जिउ एकदमै दुख्छ, ज्वरो आउने, शरीर एकदमै दुख्ने र केही दिनपछि छालामा बिबिराहरू रगत जमे जस्तो सानो बिबिराहरू देख्न थालिन्छ। यो चाहिँ डेङ्गुको लक्षण हो, तर बिबिरा हुने गर्छ भन्ने पनि छैन, तर सामान्य ज्वरो आएपछि जिउ देखाएको भने त्यो डेङ्गु हुन सक्ने सम्भावना बाँकी नै रहन्छ।
उहाँ हुनुहुन्थ्यो प्रदेश अस्पताल सुर्खेतमा कार्यरत कन्सल्टेन्ट फिजिसियन डाक्टर केएन पौडेल। सुर्खेत सहित यस क्षेत्रमा भाइरल ज्वरोका बिरामीको अवस्थाका बारेमा फेरि खबरसँग कुराकानी गर्दै हामीसँग छिमेक शेरफहरूसँगै अन्य खबर बाँकी नै छन्। अहिलेलाई भने यो छोटो विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले आज कुशी औँसी विधिपूर्वक मनाइँदै मोती जयन्ती पनि आजै प्रदेश अस्पताल सुर्खेतमा पनि लामखुट्टेको टोकाइबाट हुने डेङ्गुका बिरामी भेटिए, सुर्खेतसहित विभिन्न जिल्लामा भाइरल ज्वरोका बिरामीको संख्या बढ्दो लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। बाँकीमा पछिल्लो एक वर्षमा 1048 जना महिलाले अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन्। जिल्ला प्रशासन कार्यालयबाट 702 जना, इलाका प्रशासन कार्यालय नरेन्द्रपुरबाट 327 जना, इलाका प्रशासन कार्यालय कुलपुरबाट 18 जनाले अङ्गीकृत नागरिकता लिएका छन्। सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद अर्यालले वैवाहिक अङ्गीकृत नागरिकता लिनेमा अधिकांश भारतबाट विवाह भएर आएका महिला रहेको बताउनु भएको छ। एक वर्षमा 14,764 जनाले वंशजका आधारमा र 6,845 जनाले नागरिकताको प्रतिलिपि लिएको उहाँको भनाइ छ। यस्तै 3 जनाले नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरेको प्रशासनले जनाएको छ।
सुर्खेतको ब्रेन्डरमा रहेका सिद्धार्थ सनी रिसोर्ट र शुभ होटलमा जिल्ला बजार अनुगमन समितिले छट्के अनुगमन गरेको छ। भौतिक पूर्वाधारमा क श्रेणीका यी होटलहरूले खानेकुरामा भने लापरवाही गरेको पाइएको अनुगमन टोलीले जनाएको छ। सहायक प्रमुख जिल्लाधिकारी कृष्ण बहादुर खड्काको नेतृत्वमा जिल्ला बजार अनुगमन टोलीले अनुगमन गर्दा दुवै होटलले खानेकुरामा लापरवाही गरेको पाइएको जनाइएको छ। टोलीले दुवै होटलको भान्साघरमा आवश्यक मापदण्ड नपुगेको, खुला भएको, खाद्य सुरक्षामा पर्याप्त ध्यान नदिएको, वडापालिकाबाट व्यवसाय दर्ता प्रमाणपत्र नलिएको पाइएको जनाएको छ। सिद्धार्थमा भान्साघरमा डस्टबिन नराखेको, खाद्य पदार्थहरू स्टिलका भाँडामा नराखी प्लास्टिकका भाँडामा फ्रिजमा राखेको, बढी प्रयोग भएको तेल पाइएकाले, बढी तेल बढी प्रयोग गरेको पाइएकाले पटक पटक प्रयोग भएको तेल नष्ट गरिएको खाद्य निरीक्षक बेसबहादुर थापाले बताउनु भएको छ। यस्तै शुभ होटलमा भान्सामा 3 प्याकेट म्याद नाएको मसला फेला परेको, भान्साघरको सरसफाइमा पर्याप्त ध्यान नदिएको, भान्साघर खुला रूपमा रहेको उहाँले बताउनु भएको छ। यो होटलबाट धेरै पटक प्रयोग भएको तेल र म्याद नाएको मसला नष्ट गरिएको उहाँले बताउनु भएको छ। प्रदेश राजधानीकै नाम चलेका होटलहरूले खुवाउने खाना खाजाहरू सफा स्वस्थ हुनुपर्ने भए पनि यसमा उचित ध्यान नदिएको अनुगमन टोलीका संयोजक एवं सहायक प्रमुख जिल्लाधिकारी कृष्ण बहादुर खड्काले बताउनु भएको छ। राष्ट्रिय उपभोक्ता मन सुर्खेतका अध्यक्ष आकाश तारा बैकले पनि ठुला होटलहरूले पनि लापरवाही गरेको पाइएको बताउनु भयो।
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर 4 वडा अध्यक्ष तिलक वीर सुनारले 19,800 रुपियाँ दुवै मृगोला फेल भएका खजुराका अमित दर्जीलाई सहयोग गर्नुभएको छ। सुनारले 1 महिनाको तलब बराबरको रकम आफ्नो जन्मदिनको अवसर पारेर मृगोला पीडित दर्जीलाई प्रदान गर्नुभएको हो। अध्यक्ष सुनारले जन्म अवसरका दिन ओडामा सेवाग्राहीले लिने सेवा बापतको राजस्व समेत व्यक्तिगत रूपमा आफूले तिरेको बताउनु भएको छ। गत वर्ष पनि आफ्नो जन्मदिनको दिन अध्यक्ष सुनारले बालबालिकाको पढाइका लागि सहयोग गर्नुभएको थियो।
जुम्लामा पछिल्लो समय घरेलु हिंसाका घटनाहरू बढेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाले सार्वजनिक गरेको 3 वर्षको तथ्याङ्कमा 96 वटा घरेलु हिंसाका मुद्दा दर्ता भएको जनाइएको छ। आर्थिक वर्ष 74-75 96 वटा मुद्दा भएका छन् भने 75-76 86 र चालु आर्थिक वर्षमा 12 हिंसाका घटना भएको प्रहरीले जनाएको छ। प्रहरीले सार्वजनिक गरेको प्रतिवेदनमा गत आर्थिक वर्षदेखि चालु आर्थिक वर्षसम्ममा जबरजस्तीकरण सम्बन्धी 10 उजुरी परेको जनाइएको छ। बाल विवाहका 2 मुद्दा दर्ता भएका छन् भने 3 वर्षमा बाल विवाहका 2 मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ।
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार रामप्रसाद प्याकुरेलमाथि भएको दुर्व्यवहारको विरोधमा प्रतिष्ठानका डाक्टरहरूले कालोपट्टी बाँधेर विरोधमा उत्रेका छन्। उनीहरूले प्रमुख जिल्लाधिकारी र प्रमुख प्रहरी प्रमुखलाई ज्ञापन पत्र बुझाउने जनाएका छन्। ज्ञापन पत्रमा आफूहरूको सुरक्षा हुनुपर्ने लगायतका माग डाक्टरले राखेका छन्। प्रतिष्ठानमा तालाबन्दी गर्ने क्रममा रजिस्ट्रारमाथि हातपात भएको थियो। प्रतिष्ठान बचाउ अभियानको तर्फबाट थालिएको आन्दोलनको क्रममा प्रशासन कक्षमा तालाबन्दी भएकोमा ताला प्रहरीले फोडेको छ। उपकुलपति डाक्टर संगीता भण्डारीको राजीनामा माग गर्दै आन्दोलन चर्किएपछि यसले समस्याको रूप लिएको हो।
दाङमा विभिन्न वर्ग र सांस्कृतिक महत्वको सम्पदाका लागि निशुल्क रूपमा 1000 बढी विद्युत मिटर बक्स वितरण गरिएको छ। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र घुराई र तुलसीपुरबाट स्थानीय तहको सिफारिसमा 1025 मिटर बक्स वितरण गरिएको हो। तुलसीपुर वितरण केन्द्रबाट 750 र घुराई केन्द्रबाट 130 मिटर बक्स वितरण गरिएको छ। तुलसीपुर वितरण केन्द्रले उपमहानगरपालिकामा 260, गाउँपालिकामा 160 दरले मिटर बक्स वितरण गरेको केन्द्रका प्रमुख दीपक जन चौधरीले बताउनु भयो। भोलि खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
सबैको मन सुने रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन सुने रेडियो फेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरेफहरूसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। मार्फत कार्यालय बुटोलका एकजना खरिदार र लेखापढी घुससहित पक्राउ परेका छन्। खरिदार जीवनाथ पाण्डे र लेखापढी व्यवसायी कमल पाण्डे पक्राउ परेका हुन्। उनीहरूले जग्गा नामसारी र लालपूर्जा दिन सुभाग राईसँग घुस मागिरहेको उजुरीको आधारमा नियन्त्रणमा लिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटोलले जनाएको छ। उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले बताउनु भएको छ।
काठमाडौँको चाबिलमा रहेको पशुपति मित्र माध्यमिक विद्यालयका लेखापाल र सहायक प्रधानाध्यापक घुस लिएको आरोपमा पक्राउ पर्नु भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले विद्यालयमा समिना गृहको ठेक्का मिलाइदिने भन्दै लेखापाल पराजुली र सहायक प्रधानाध्यापक विसीलाई 1.5 लाख रुपियाँ घुस लिएको आरोपमा पक्राउ गरेको जनाएको छ। उहाँहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
र भेरी खबरको अन्त्यमा अब केही खेल खबर। प्रदेश नम्बर 5 मुख्यमन्त्री कप प्रदेश स्तरीय लिगको उपाधि बाँकेको धनबोजी क्लबले जितेको छ। हिजो भएको लिग चरणको अन्तिम खेलमा दाङको सक्सेस क्लबलाई 3-2 गोल अन्तरले पराजित गर्दै बाँकेको धनबोजीले च्याम्पियन बनेको हो। धनबोजीको जितमा रवि जीएम र याम बहादुरले 1-1 गोल गर्नुभयो भने धनबोजीले 1 आत्मघाती गोलको प्रहार उपहार पाएको हो। यो जितसँगै धम्बोजीले अपराजित रहँदै प्रतियोगिताको उपाधि जितेको हो। उपाधिसँगै धम्बोजीले 2 लाख प्राप्त गर्ने भएको छ भने उपविजेता बनेको सक्सेसले भने 1 लाखमा चित्त बुझाएको छ। नेपाल फुटबल संघ इन्फाको आयोजनामा तथा दाङ जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा 6 जिल्लाका क्लबको सहभागिता रहेको थियो।
नेपाल भारतमा जारी 5 संस्करणको 15 वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ। हिजो समूह चरणको अन्तिम खेलमा भारतले बंगलादेशलाई 4-0 गोल अन्तरले पराजित गरेपछि नेपाल फाइनलमा पुगेको हो। भारतले बंगलादेशलाई हराएसँगै नेपाल दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो। नेपालले 4 खेलबाट 9 अङ्क जोड्दा बंगलादेशले 6 अङ्क जोडेको छ भने श्रीलंकाले 3 अङ्क जोड्दै प्रतियोगिताबाट बाहिरिएको छ। नेपालले अब उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ। साबिक विजेता रहेको बंगलादेश पनि प्रतियोगिताबाट बाहिरिएको छ। नेपालले आफ्नो अन्तिम खेलमा भूटानलाई 6-0 फराकिलो अन्तरले पराजित गर्दै फाइनल यात्रा पक्का गरेको हो। नेपाललाई जिताउन कप्तान प्रदीप लम्सालले 2, असीम राई, सुगम जुनी, क्रिस सापकोटा र निराजन खत्रीले 1-1 गोल गर्नुभयो।
यस्तै खेलको अर्को प्रसङ्गमा 13 दक्षिण एसियाली खेलकुद शाखका लागि नेपाली क्रिकेट टिमले प्रारम्भिक सूची सार्वजनिक गरेको छ। मङ्सिरमा आयोजना हुने शाखका लागि पहिलो चरणको प्रशिक्षणमा 35 खेलाडीलाई बोलाइएको हो। नेपाली टिमका मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले खेलाडी छनौट गर्नुभएको हो। 35 खेलाडीमा कप्तान खड्कासहित ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, वसन्त रेग्मी, राजु रिजाल, जितेन्द्र कुमार मुखिया, प्रदीप एरी, सुनिल धमला, सौरभ खनाल, ललित नारायण नारायण राजवंशी, विक्रम सोप, ईशान पाण्डेय, करण केसी रहनु भएको छ। नेपाली टिमले साग लक्षित प्रशिक्षण सेप्टेम्बर 1 तारिकदेखि सुरु गर्नेछ।
र फिफा विश्वकपको दोस्रो चरणको छनौट अन्तर्गत कुवेत र चाइनिज ताइपेई विरुद्ध खेल्ने नेपाली टिमको घोषणा गरिएको छ। प्रशिक्षक योहान कलिनले सार्वजनिक गरेको टिममा मलेसियामा गरेको प्रदर्शनका आधारमा खेलाडी छनौट गरिएको जनाइएको छ। नेपालले कुवेत विरुद्ध सेप्टेम्बर 5 र चाइनिज ताइपेई विरुद्ध सेप्टेम्बर 10 तारिकमा खेल्ने भएको छ। यसपटक पनि नियमित कप्तान विराज महर्जन टिममा पर्नु भएको छैन भने विमल राणा र एलन नेउपाने पनि टिममा अटाउन सक्नु भएन। मलेसियाबाट फर्किएपछि नेपाली टिमको प्रशिक्षण समेत सुरु भएको छ। कुवेत विरुद्धको खेलमा नेपालका लागि नेपाली टिम भोलि जाने बताइएको छ। टिममा 23 खेलाडी, 7 अफिसियल र अरू 6 पदाधिकारी रहने जनाइएको छ। खेल खबर सँगै लिलाई बिहानको भेरी खबर सकियो। बिदा हुन अघि अहिलेसम्मका मुख्य खबर फेरि एकपटक।
आजको स्याउसे विधि पूर्वक मनाइदै मोती जयन्ती पनि आजै।
प्रदेश अस्पताल सुर्खेतमा पनि लामखुट्टेको टकाईबाट हुने डेंगुका बिरामी भेटी। सुर्खेत सहित विभिन्न जिल्लामा भाइरल ज्वरोका बिरामीको संख्या बढ्यो।
बाँकीमा पछिल्लो एक वर्षमा 1048 महिलाले अंगीकृत नेपाली नागरिकता लिए, 3 नेपाली नागरिकता त्यागेको प्रशासनको तथ्याङ्क।
र 15 वर्ष मुनिको साफ फुटबल च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश। भुटानमाथि 6-0 फ्राकिलो जित, उपाधिका लागि भारतसँग भिड्ने। हस्तारीलाई बिहानको भेरी खबर सकियो। अहिले 8 भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै डिलो रावत र केशव ढकाल विदा हुन्छौ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।